نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم نکاح کے مسائل اس میں سے آج دیکھیں گے انواع نکاح نکاح کی اقسام پیج نمبر ہے 80 نکاح کی کتنی قسمیں کل تھیں آج ہیں اس کا ایک کوئک سا اوورویو ہم دیکھیں گے پہلی بات نکاح کی مندرجہ ذیل اقسام ہے نمبر ایک نکاح مسنون مسنون کا لفظ سنت سے ہے دوسرا ہے نکاح شغار شغارہ سے چننا اختیار کرنا تیسرا نکاح حلالہ اور چوتھا نکاح متا اگر آپ پروناؤنسیشن کو دیکھتے ہوئے زبر زیر لگا لیں تو انشاءاللہ غلطی نہیں لگتی ان کی اب تھوڑی سی ڈسکرپشن دیکھیں گے سب سے پہلے نکاح المسنون نکاح مسنون اب یہ ڈیفینیشن ہم اس وقت سمجھ رہے ہیں کہ نکاح کیا ہے اگر تھوڑا سا ادھر یہ بھی سمجھ لیجیے کہ نکاح کا لفظ نون کاف ہا سے ہے نکاح اور یہ لفظ قرآن پاک میں مختلف جگہوں پہ استعمال ہوا ہے اس کے اندر گرا باندھنے کا تصور ہوتا ہے یعنی کسی کو ٹائی اپ کرنا ڈکشنری میننگ کیا ہے لغوی معنی کیا ہے ٹائی اپ کرنا کسی چیز کو دوسری چیز کے ساتھ جوڑنا اور اس کا اسلامی طریقہ کیا ہے یا اس کی تعریف کیا ہے وہ ہم پڑھنے لگے لفظ نکاح یا نکاح جو ہے قرآن پاک میں 26 ٹائمز یوز ہوا ہے 19 آیات میں یعنی یہ جسٹ فگرز ہیں آپ دیکھیے کہ اسلام ہماری پرسنل لائف کو کتنا زیادہ ایمفیسائز کرتا ہے کہ اس میں انٹرفیرنس بھی ہوتی ہے اور ہمیں پورا اس کے اوپر رہنمائی دی جاتی ہے کہ انسان کی زندگی جو ہے اس کے اندر اللہ تعالیٰ کو کتنی اس چیز کی دلچسپی ہے کہ وہ اپنے آپ کو مطمئن رکھے اب دیکھیں گے کہ اسلامی اصطلاح میں یعنی اسلامک ٹرمنالوجی میں نکاح کیا ہوتا ہے تو ولی کی سرپرستی میں عمر بھر رفاقت نبھانے کی نیت سے کیا گیا نکاح مسنون کہلاتا ہے جو کہ جائز ہے پھر دہرا دیتی ہوں نکاح کیا ہے کوئی آپ سے پوچھے کہ آپ ویڈنگ کس کو کہتے ہیں تو آپ اس میں مہندی اپٹن میں تیل مائیاں نہیں کہیں گے بلکہ کیا کہیں گے ولی یعنی اس جو ہمارا ولی ہے اس کے آگے الگ ہم مسائل پڑھیں گے انشاءاللہ باپ بھی ہو سکتا ہے باپ نہ ہو تو بھائی بھی ہو سکتا ہے اور عمر بھر رفاقت نبھانا ٹائملی میرج نہیں ہوتی پیپر میرج نہیں ہوتی ٹائم باؤنڈ نہیں ہوتی بلکہ ساری زندگی نبھانا ہے اور اس نیت سے جو نکاح کیا جاتا ہے اس کو نکاح مسنون کہتے ہیں اپنے شوہر کے علاوہ دوسرے مردوں سے اختلاط یعنی ملنا مکسنگ ان کے ساتھ تعلق رکھنا اس کی تمام میں حرام ہے اور یک وقت ایک سے زائد مردوں سے نکاح کرنے کا طریقہ اسلام نے حرام قرار دیا کیوں نمبر ایک نسب کا خطرہ ہوتا ہے ایک عورت اگر ایک ہی وقت میں ایک سے زیادہ مردوں سے تعلق رکھے گی تو بچہ جو پیدا ہوگا اس کا نسب نہیں پتہ چلے گا دوسری بات ہے کہ یہ عورت کے اوپر بوجھ ڈالنے والی بات ہے ایک مرد کے ہی تقاضے نہیں پورے کیے جا سکتے تو پھر بہت سارے مردوں کے تقاضے وہ پورے کیسے کرے گی پھر تیسری وجہ اس کی یہ ہے کہ جب ایک مرد اس کو کسی کام کا حکم دے رہا ہے یا اس کو کہہ رہا ہے اسی وقت میں دوسرا مرد اسے مختلف کام کہے گا تو عورت اس کی نافرمانی کر کے مستقل طور پہ گناہگار ہوگی تو کسی بھی صاف ستھرے شستہ ذہن کے انسان کے دل میں یہ خیال نہیں آتا کہ عورت ایک سے زیادہ شادیاں کیوں نہیں کر سکتی جبکہ مرد کر سکتا ہے یہ ٹاپک اپنی جگہ پہ آنے والا ہے لیکن یہاں یہ سمجھ لیجئے کہ اللہ نے عورت پہ بڑا کرم کیا ہے کہ وہ ایک ہی مرد سے شادی کی اجازت دی ہے یہی بات پر لوگ لے کے چلتے ہیں جی جنت میں ایسے کیوں ہوگا ویسے کیوں ہوگا تو جہاں یہ ٹاپک الگ آئے گا وہاں ہم اس پہ ڈیٹیل سے بات کریں گے انشاءاللہ یہ سارے مسائل جو ان کی دلیل ایک بہت ہی طویل روایت ہے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ زمانہ جاہلیت میں چار طرح سے نکاح کیے جاتے تھے اسلام سے پہلے نکاح کی چار قسمیں تھیں اس کو سنتے وقت آپ اپنے ذہن میں آج کے دور کا تقابل رکھیے گا ٹھیک ہے پہلی بات یہ ہے کہ پہلا طریقہ وہی ہے جس طریقے سے آج بھی لوگ کرتے ہیں ایک مرد دوسرے مرد یعنی ولی کی طرف سے اس کی بیٹی یا رشتہ دار عورت کے لیے نکاح کا پیغام بھیجتا تو ولی مہر مقرر کرتا اور اپنی بیٹی یا اپنی رشتہ دار عورت سے نکاح کر دیتا یہ آج بھی موجود ہے یہی ہے سنت طریقہ بھی کہ جب کسی سے نکاح کرنا تو اس کے باپ یا بھائی جو بھی اس کا ولی ہے اس سے رجوع کیا جائے اور یہ چونکہ ٹھیک تھا اسلام نے اس کو روکا نہیں یہاں ایک بہت ہی خوبصورت بات اسلام کی آپ کو پتہ چلی کہ ایون نان مسلم غیر اسلامی کلچر میں بھی کوئی بات ایسی جو اسلام کے کسی بیسک چیز سے نہ ٹکرائے تو اسلام اس کو چھیڑتا نہیں ہے مثال ہے کہ اگر آج کوئی کرسچین کپل ہے وہ مسلمان ہو جاتا ہے تو سیم وہی نکاح ان کا ویلڈ ہوگا دوبارہ نکاح کی ضرورت نہیں ہوگی دوسرا طریقہ یہ کہ سے پاک ہوتی تو شوہر اسے کہتا کہ فلاں فلاں سے مراد اس کی ہوتی کو خوبصورت، بہادر، خاندانی، یعنی جیسے فیمس مرد ہے کوئی، سوسائٹی کا بہت جینیس پرسن ہے آج کے دور میں آپ سوچ سکتے ہیں، کوئی سائنٹسٹ ہے، کوئی کمپیوٹر ایکسپرٹ ہے، تو کہتا تھا کہ جاؤ اس مرد کے پاس، اس کو بلا کر اس سے زنا کراؤ۔ سوچیے بے حیائی کی حد ہے، شوہر اپنی ہی بیوی سے دوسرے مرد کو سے زنا کرواتا، کیوں کراتا بھی دیکھتے ہیں۔ اس کے بعد جب تک حمل کا پتہ نہ چل جاتا، یعنی کہ عورت پریگنٹ ہو گئی ہے، اس سے عورت کا شوہر اس سے الگ رہتا، یعنی یقینی طور پہ بچہ اسی شخص کا ہو جس سے وہ برائی کروا رہا ہے۔ حمل واضح ہونے کے بعد اگر شوہر چاہتا تو خود بھی اپنی بیوی سے ہم بستری کرتا۔ یہ اس لیے کیا جاتا تھا کہ اعلیٰ خاندان اس کی خوبصورت اولاد کیا جاتا کہ اعلیٰ خاندان سے اس کی اور خوبصورت اولاد پیدا ہو۔ اس نکاح کو نکاح استبداء کہا جاتا تھا، استبداء، اس کا روٹ تھوڑا سا پڑھنا مشکل لگتا ہے اس لیے میں نے اس پہ امفیسائز کیا۔ آپ اس کو کیا کہیں گے؟ عقل شرع اس کو مانتی ہے؟ اچھا آج بھی یہ ہے، کہاں، آج بھی انڈیا میں نیوگ نام کا جو نکاح ہے وہ یہی ہے۔ عقل سے دیکھیے تو عقل تو کہتی کیا حرج ہے کہ بچہ ذرا جینیس پیدا ہوگا، اور یہ مرد کی اپنی کمزوری کو ثابت کر رہے ہیں کہ میرے اندر اتنے گٹس نہیں ہیں، دوسرے کے اندر ہیں۔ یہاں اب میں کہوں گی آنے والے فتنوں کے اوپر بات کروں گی، جس طریقے سے چیز اس دور میں اس لیے کی جاتی تھی کہ اس سے اعلیٰ بچے میں کوالٹیز آئیں، آج سائنس نے جب ترقی کی جو ایک رحمت ہے، لوگوں نے اسی کو زحمت بنا کے جینیٹک سائنس کر لی۔ آپ جانتے ہیں جینیٹکس کو؟ آج آپ کو بتایا کہ بچے کی پیدائش کے سلسلے میں جینیٹک کوڈز کو کھولنا، بند کرنا، ان کے کروموسومز کو سیٹل ڈاؤن کرنا، اس میں اتنی چینجز کی جا رہی ہیں کہ میں یہ بات کہتے ہوئے بھی خوف کھا رہی ہوں کہ آنے والے وقت میں یہ لیگلائز ہو جائے گا۔ لینا تم نے کوئی سائنٹسٹ ذہن کا بچہ، عورتیں جا کے پہلے آرڈر دیں گی کہ ہمیں یہ یہ ٹائپ کا بچہ چاہیے، پھر ان مردوں کے سپرمز کو جمع کر کے اس کے مرد کے اندر انڈیوس کریں گے یا کیا ہوگا، اور پھر یہ لیں گے۔ یہ سب بے حیائی اور بدکاری، فطرت کے نظام کو جتنا چھیڑیں گے گڑبڑ ہوگی۔ میں نے تو اس پورے موضوع کو جتنا پڑھا نا، تو مجھے ایسے لگا کہ اسلام کیا چاہتا ہے، نیچرل ایوری تھنگ، جیسے آج کل کھاتے ہیں نیچرل فروٹ کھاؤ، سبزیاں کھاؤ، پھل کھاؤ۔ تو شادی کو جب آپ ان ٹچ رکھتے ہیں تو ایسی رہتی، ورنہ لوگ کتنے مسئلے، اب پیٹ میں بچہ، یہ کر لیں، وہ کر لیں، اس کا یہ چیک اپ کرا لیں، اب یہ وائٹامن کمی ہے، اب اس کو ابارٹ کرا دیں، جو ہوگا کل پتہ چلے گا۔ آپ وقت سے پہلے اپنے خود ہی زیادہ مخلص نہ بنیں۔ تو یہ طریقہ اس دور میں تھا، آج بھی یہ کسی رنگ میں۔ تیسرا طریقہ یہ تھا کہ 10 کی تعداد سے کم آدمی مل کر ایک ہی عورت سے بدکاری کرتے، ایک قسم کی گینگ ریپ کہہ لیجئے۔ حمل کے بعد وہ بچہ جنتی، بچہ پیدا ہوتا، چند دنوں کے بعد وہ عورت ان سب مردوں کو بلا بھیجتی، اور کسی کی مجال نہ تھی کہ وہ آنے سے انکار کرے۔ جب وہ سارے مرد اکٹھے ہوتے تو عورت ان سے کہتی، جو کچھ تم نے کیا وہ خوب جانتے ہو، اب میں نے یہ بچہ جنا ہے، اور اے فلاں یہ تمہارا بیٹا ہے۔ عورت جس کا چاہتی نام لے لیتی، اور بچہ قانونی طور پر اسی مرد کا ہو جاتا جس کا عورت نام لیتی، اور مرد کے لیے مجال نہ ہوتی کہ وہ انکار کرے۔ دیکھیے کہ اسلام کس طرح نسب کو ہم سنبھالتا ہے۔ اسلام میں زنا کیوں حرام ہے؟ اس کی بس ایک ہی وجہ بہت ہے کہ نسب بدل جاتا ہے۔ آج جب ایک عورت ایک رپورٹ کے مطابق 20s تک پہنچنے تک، یعنی ایک یہ ویسٹرن رپورٹ ہے کہ 20s کی ایج میں پہنچنے تک ایک لڑکی 3 سے 4 پارٹنر بدل چکی ہوتی ہے، اور بلکہ اگر کسی کو کوئی ایک ہی کے ساتھ دیکھے تو کہتے ہیں اس اوکے۔ جیسے جتنی جلدی جہاں لوگ فیشن بدلتے ہیں نا، یاد رکھیے اتنی جلدی کپلز بھی بدلتے ہیں، یہ ایک ٹرینڈ ہوتا ہے۔ میں نام نہیں لینا چاہتی، لیکن جن جگہوں میں ویدر جلدی جلدی بدلتے ہیں نا، وہاں لوگوں کے مزاج بھی بڑی جلدی بدلتے ہیں۔ جہاں گرمی کے کریم ہے وہاں لوگوں کے مزاج گرم ہے، جہاں سردی ہے وہاں سردی ہوتی ہے۔ جس طرح ہم آج کل ایک عام طریقہ دیکھ رہے ہیں جو لوگ کوالٹی کنٹرول رکھتے ہیں کہ جی خریدو، 3 ماہ تک سلپ ہوتی ہے امریکہ میں کسی بھی چیز کی کہ آپ واپس کر سکتے ہیں اف یو آر ناٹ سیٹسفائڈ۔ جیسے رکھتے ہیں کچھ لوگ شادی کے تعلق کو بھی بالکل ایسے ہی لیتے ہیں، کوئی بات نہیں، یو کین ریٹرن ود ان 3 منتھس۔ جن ملکوں میں 1 مہینے کی ہے وہ 1 مہینے کی ہے، حالانکہ اسلام کیا چاہتا ہے کہ یہ چیز اینڈ تک چلے۔ نکاح کی چوتھی قسم دیکھتے ہیں، طریقہ یہ تھا کہ ایک عورت کے پاس بہت سے مرد آتے جاتے، ہر ایک اس سے بدکاری کرتا، اور وہ عورت کسی کو منع نہ کرتی۔ ایسی عورتوں کو طوائفیں کہتے ہیں، ایک جگہ طوائفوں کا لفظ ہے، ایک جگہ رنڈیاں، رنڈی بولتے تھے ایسے لوگوں کو، ایسی عورتوں کو، جو علامت کے طور پر اپنے گھروں پر جھنڈے گاڑ لیتی تھیں، جو چاہتا ان کے بس بدکاری کے لیے آتا۔ ایک قسم کی یہ کال گرلز تھیں، جس کا دل چاہے ان کو بلا لے۔ جب ایسی عورت حاملہ ہو جاتی اور بچہ جن لیتی تو سارے مرد جو اس کے ساتھ بدکاری کر رہے تھے قیافہ شناس کو اس کے پاس بھیجتے. قیافہ شناس کون ہوتا ہے؟ جیسے فیچرز کو دیکھ کے میں کچھ آپ کی امی سے آپ کی شکل ملتی ہے, فلاں کی بیٹی ہیں, اس طرح ہم نارمل کرتے ہیں نا. تو کچھ لوگ اس علم کے اسپیشلائز کرتے ہیں, تو وہ بھی فیچرز کو, ہاتھوں کو, پاؤں کو, چلنے کو, پھرنے کو, عادتوں کو دیکھ کر ازیوم کر, قیافہ کہتے ہیں ازیوم کرنے کو, اس کو بلاتے. وہ ازیوم کرنے والا آتا, پھر وہ اس اپنے علم قیافہ کی روح سے اس مرد کو اس بچے کا باپ بتاتا, پھر بچہ اس کا قرار پاتا اور وہ مرد انکار نہیں کر سکتا تھا. آپ دیکھیے ازمپشنز ہے نا, اسلام کے حق اور اس کے علاوہ ہر چیز کیا ہے؟ ازمپشن, باطل. جب محمد صلی اللہ علیہ وسلم اسلام لے کر آئے تو آپ نے جاہلیت سارے نکاح حرام قرار دے دیے, صرف وہی نکاح باقی رکھا جو اب بھی رائج ہے, اور یہ بخاری کی روایت ہے. تو لہٰذا اسلام کا احسان ہے. آپ نے فیل کیا ایک بات, ان سارے طریقہ نکاح میں پس کون رہا تھا؟ عورت. ایک عورت جس کو اپنی عزت بڑی پیاری ہوتی ہے, جس کو اپنی ہیلتھ پیاری ہوتی ہے, جس کو سکون اور آرام دے, ہر جگہ آپ دیکھیں کہ عورت ماری جاتی ہے. اسلام نے اتنا پیارا سیکیور طریقہ دیا ہے. اس کو پھر میں آج ایک اور بات سے کروں گی, شاید آپ میری باتوں کو مائنڈ کریں گے, لیکن آپ دیکھیں ٹرینڈز کیسے چلتے ہیں. ایک وہ میل ہے جب فل میل کھا کے بیٹھ جاتے ہیں, پھر آپ 4, 6, 8, 10 گھنٹے کچھ نہیں کھانا چاہتے, اللہ یہ کہ پانی پی لیا, کچھ ڈرنک لے لیا. ایک کلچر ہے چنک, جو سنیکس کلچر, جنک فوڈ آج بھی کھا رہے ہیں, ادھر بھی کھا رہے ہیں, چنکا چنکی لگی رہتی ہے. جو جنریشن زیادہ چنک کھاتی ہیں نا, ان کو شادی کے موضوع میں بھی ایک میل پہ دل کی خوشی نہیں ملتی. بات واضح ہو گئی ہوگی. آگے چلتے ہیں. نکاح و شغار, نکاح شغار, اپنی بیٹی یا بہن اس شرط پر کسی کے نکاح میں دینا کہ اس کے بدلے میں وہ بھی اپنی بیٹی یا بہن اس کے نکاح میں دے گا, یا کسی کی بیٹی کو اس شرط پر اپنی بہو بنانا کہ وہ بھی اس کی بیٹی کو اپنی بہو بنائے گا, یہ نکاح شغار کہلاتا ہے. ایسا نکاح کرنا منع ہے. ہمارے یہاں اس کو کیا کہتے ہیں؟ وٹا سٹا. اچھا یہ منع کیوں ہے؟ پہلے اس کو پڑھ کے پھر اس پہ بات کرتے ہیں. حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ نے نکاح شغار سے منع فرمایا, اسے بخاری نے روایت کیا. یہ کیوں منع ہے؟ نمبر ایک تو دیکھیے کہ اس میں دونوں لڑکیوں کو حق مہر نہیں ملتا تھا, یہ نوٹ کیجئے گا. اس کے حق مہر میں اس لڑکے کی بہن کا نکاح ہو جاتا تھا, دوسری طرف وہ چلی جاتی تھی, یعنی عورت کو منی کے طور پہ بھی خرابی ہوتی تھی. دوسرا اس میں آپ دیکھیے کہ جب ایک گھر میں خرابی ہوتی تھی نا, تو پھر دوسرے کو بھی اپنا گھر توڑنا پڑتا. اب آپ میں سے بہت سارے لوگوں میں اس کے ذہن میں کوئسچن آ گیا ہوگا کہ آپ میں تو بہت سارے ایسے ہیں کہ آپ کی شادی ہوئی کہیں, پھر آپ نے اپنی نن کی شادی اپنے بھائی سے کر لی, تو کیا یہ بھی حرام ہے؟ یہ حرام نہیں ہے. یہ شرطیہ نکاح ہوتا تھا. اللہ کرے کہ آپ کے تعلقات اپنے سسرال والوں سے اتنے اچھے ہوں کہ وہ آپ کے گھر اپنی بیٹی دے دیں, یہ الگ بات ہے. گو کہ یہ بھی اتنا پسندیدہ نہیں, خاص طور پہ جہاں تعلیم کی کمی ہو. اگر اپنی عقل سمجھ سے استعمال کرتے ہیں, فیصلے کرتے ہیں, تو ٹھیک ہے, لیکن بہرحال اس کی اجازت ہے. لیکن جب بالکل ایک ہی شادی کے موقع پہ تم میرے سے کرو, میں اس سے کرواتا ہوں, تو یہ چیز نکاح شغار ہے جو کہ جائز نہیں ہے. تیسرا ہے نکاح الحلالہ. جی آپ دیکھیے کہ اس کو ناموں کے ساتھ جہاں آپ کے سامنے رکھا گیا, کیونکہ ویسے سمجھ نہیں آتی, یہ بہت ہی معروف ٹرم ہے, اس لیے اس کو ہم دیکھ لیتے ہیں. مثلا اصغر, ایک لڑکا اپنی بیوی اصغری کو طلاق دینے کے بعد دوبارہ اس سے نکاح کرنے کے لیے اکبر سے اس شرط پر نکاح کروا دے کہ اکبر ایک یا دو دن بعد اس یعنی عورت کو طلاق دے دے گا, اور اصغر دوبارہ اپنی اور اکبر کی متعلقہ عورت یعنی اصغر جو اصغری ہے اس سے نکاح شادی کرے گا. اس نکاح کو نکاح حلالہ کہتے ہیں, اور یہ نکاح قطعی حرام ہے. حلالہ نکلوانے والا یعنی اصغر اور حلالہ نکالنے والا یعنی اکبر دونوں ملعون ہیں, یعنی ان پہ لعنت ہے, کرس ہے. حضرت عبداللہ بن مسعود رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ نے حلالہ نکلوانے اور نکالنے والے دونوں پر لعنت فرمائی. یہ ترمذی کی روایت ہے. بات واضح. ویسے تو یہ طلاق کے موضوع میں آتی, لیکن آج ہمارے ہاں لوگوں نے اس کو نہ صرف جائز بلکہ مولویوں حضرات سے کرواتے ہیں. یقین کریے یسغر اور اکبر کے نیچے کئی مولویوں کے نام لکھے جا سکتے ہیں جو صرف اس لیے ہائر کیے جاتے ہیں کہ وہ ایسی عورتوں کو پہلے مردوں کے لیے حلال کروانا چاہتے ہیں. تو یہ عورت سا ظلم ہے. ایک عورت پہلے خود اپنے مرد کی طلاق کی عدت بھگتے, پھر دوسرے مرد کے ساتھ جائے, اور جس کو پتا ہے کہ کل ادھر مجھے طلاق ہو جانی ہے, پھر اس عورت کے سامنے اس کا ایکسپوز ہو, طلاق لے کے اس کی عدت بھگت, کھیل نہیں ہے. عورت کوئی کھلونا تو نہیں ہے. تو اس کے اوپر ڈیٹیلز ہم انشاءاللہ کتاب النکاح والے کورس میں کریں گے. چلیے آگے دیکھتے ہیں. نکاح المتا, متا طلاق, نکاح کون سا, اس کو بھی ذرا سمجھ لیجیے گا. طلاق دینے کی نیت سے مختصر وقت چاہے چند گھنٹے ہوں، چند دن ہوں، چند ہفتے یا مہینے ہوں، اس کے لیے کسی عورت سے مہر طے کر کے نکاح کرنا نکاح متا کہلاتا ہے، جو کہ حرام ہے. متا کا لفظ ہے نا متا سے، میم تا عین، اس کا مطلب سی مانا ہوتا ہے وقتی فائدہ اٹھانا. قرآن میں کئی جگہ تھے نا کہ ومت دنیا اللہ متاء الغرور، ہاں وم الحیات الدنیا اللہ متاء الغرور، یہ وہی لفظ ہے ٹائم میرج، جس کو آپ کہہ لیں. آج کے دور میں آپ اس کو پیپر میرج بھی کہہ سکتے ہیں اور کچھ اور بھی اس کی ٹرمز ہیں. اس بات کو سمجھنے کے لیے حدیث کیا ہے، ربی بن صبرا ربی بن سبرول جوہنی سے روایت ہے کہ ان کے والد نے ان کے بیان میں کہا کہ وہ رسول اللہ کے ساتھ تھے، آپ نے ارشاد فرمایا لوگوں میں نے تمہیں عورتوں سے متع کرنے کی اجازت دی تھی، لیکن اب اللہ تعالیٰ نے قیامت کے دن اسے حرام قرار دیا، لہٰذا اگر کس قسم کی کوئی عورت کسی کے پاس ہو تو وہ اسے چھوڑ دے، اور جو کچھ تم نے انہیں دیا ہے وہ ان سے واپس نہ لو. اسے مسلم نے روایت کیا. کب جائز تھا؟ فتح مکہ سے پہلے تک نکاح متع جائز تھا، کیونکہ اس وقت سرکمسٹانسز جو تھے وہ بڑے انپریڈکٹیبل تھے. دو جنگ، ایک ملک ہے، ایک دوسرا، ایک مسلمان ملک ہے، ایک نان مسلم ملک ہے. تو اللہ کے نبی نے بیچ میں تو نہیں روکا، لیکن جب فتح مکہ ہوا، اسلام غالب آ گیا، تو آپ نے پھر اس کو رکھا. اچھا، یہ بات بھی آج ہمارے ہاں بنیاد بنا کر دو مسالک جو شیعہ اور سنی ہیں وہ کافی اس بات پہ جھگڑتے ہیں. تو بات سمجھنے کی ہے کہ جو قانون وقتی طور پہ بنتا ہے نا، وہ کبھی بھی آپ کے لیے اپلیکیبل نہیں ہوتا. مثلا اگر ناروے میں اس طریقے کے حالات ہیں کہ گورنمنٹ کہہ دیتی ہے کہ آج کل روڈز پہ رش نہیں ہے کیونکہ چھٹیاں ہیں، تو آپ ریڈ لائٹ پہ کھڑا نہ ہوں، بے شک جانا چاہیں تو چلے جائیں، خود دیکھ لیں کہ کوئی گاڑی نہیں آ رہی. لیکن جو ہی کا نیکسٹ ویک سے ہمارا پروگرام سیٹل، یعنی نارمل روٹین شروع ہوگی، اس کے بعد یہ نہیں ہوگا. تو اب آپ اس اصول کو نیکسٹ ویک کی منڈے کو جا کے ایک روڈ پہ جا کے آزمانا چاہیں تو آپ نہیں آزما سکتے نا، پکڑے جائیں گے، ٹکٹ ملے گا، جان کو بھی خطرہ ہے. تو یہ جتنے فقہی اختلافات ہیں نا ہمارے ملکوں میں، 4 20 تراویوں کا، 8 تراویوں کا، 3 طلاقوں کا، وہ اسی قسم کے اختلافات ہیں. ہمارے لیے حجت ہے کہ اللہ کے نبی نے اینڈ پہ اس چیز کو منع کر دیا، تو ہم اس کو نہیں لیں گے. اچھا، اس کو ہم کس طرح سمجھیں؟ بعض لوگ دوسرے ملکوں کا ویزا لینے کے لیے، چلو جی وہاں جا رہے ہیں تو ہم وہاں یہ کر لیتے ہیں پیپر میرج کے طور پہ. اس کے لیے آپ سمپل سی بات اس پورے ٹاپک میں یاد رکھ لیں کہ جو ایک نارمل طریقہ ہے نا، جس کو ہم نے بیٹی یا بہن کو اس شرط پر نکاح میں دینا کہ وہ ساری زندگی اس کے سارے، اس کے علاوہ ہر طریقہ ناجائز ہے. کوئی کوسچن اس موضوع سے متعلق؟ ٹھیک ہے، پھر ہم آگے چلتے. اگلا ٹاپک ہے ان نکاح فی دویل قرآن، قرآن نکاح قرآن مجید کی روشنی میں، یعنی ڈفرنٹ ٹاپک. اس میں آپ کو مختلف ٹاپک ملیں گے کہ قرآن پاک میں کس کس ضمن میں نکاح کا تذکرہ ہے. پہلی بات، پاک دامن عورتوں کا نکاح پاک دامن مردوں سے اور بدکار عورتوں کا نکاح بدکار مردوں سے کرنے کا حکم ہے. اس کی دلیل سورۃ نور آیت 26 میں ہے، الخبیثات للخبیثین والخبیثون للخبیثات والطیبات للطیبین للطیبین والطیبون للطیبات. بدکار عورتیں بدکار عورتوں کے لیے، پاک مرد پاک عورتوں کے لیے، اور پاک عورتیں پاک مردوں کے لیے. سورۃ نور کی آیت نمبر 26 ہے. اصل میں یہ نازل ہوئی تھی حضرت عائشہ رضی اللہ تعالیٰ عنہ پہ تہمت لگنے کے بعد. جب عبداللہ بن ابی نے حضرت عائشہ پر تہمت لگائی تو اس پہ یہ آیت اتری کہ تم نے یہ نہیں سوچا کہ عائشہ بیوی کس کی ہے؟ کیا محمد صلی اللہ علیہ وسلم کی بیوی ناپاک ہو سکتی ہے؟ لیکن یہاں ہمیں ایک بہت ہی خوبصورت قانون ملتا ہے اپنے عمل کے لیے، اور خاص طور پہ میں اس پہ ماؤں اور باپوں بھائیوں کو جو مختار ہوتے ہیں بیٹیوں کے رشتے کرنے کے، ان سے التجا بھی کروں گی اور ان کو یہ پیغام بھی دوں گی کہ اگر آپ اپنی بیٹیوں بہنوں کی تربیت اچھی کرتے ہیں، آپ ان کو شروع سے نماز، روزہ، دین، پردہ اور باقی چیزوں پہ لیتے ہیں، تو شادی کے وقت آپ اڑ نہ جایا کریں کہ نہیں فلاں کرنا ہے اسی سے شادی، نہیں نمازی ہو جائے گا بعد میں، نئی دین اس کے پاس ہو جائے گا. دیکھیے بے جوڑ شادیاں کبھی نہیں نپتی. یہ جو ٹھپے لگ جاتے ہیں نا بے جوڑ شادیوں کے، یہ آگے الگ ٹاپک آنے والا ہے انشاءاللہ ہمارے کل کے سیشن میں آئے گا. لیکن بس یہ دیکھ لیجئے کہ لڑکا کیسا ہے. آپ کا لڑکا گندا کر دیں گندی لڑکی سے، جیسے دو نان مسلم کی ہوتی ہے ان کی بھی ہو جائے گی، لیکن یہ جرم ہے بہت بڑا کہ کسی کی پاک دامن بچی کو لانا اور صرف اپنے بگڑے ہوئے بچے سے اس لیے بیاہ دینا کہ وہ ٹھیک کر لے گی. کیوں؟ اس کے پاس کوئی جادو کی چھڑی ہے؟ آپ ماں ہوتے ہوئے اس کو نہیں کر سکیں ٹھیک، تو ایک بیوی جو ویسے ہی کمزور ہوتی ہے وہ کیسے کرے گی؟ اسی طرح اس کا اپوزٹ بھی ہے. بعض لڑکیاں جب اپنے قابو میں نہیں رہتی کہتے ہیں اس کو شادی کر دو اس کی کسی، وہ تو شکر ہے لڑکیاں پھر خود انکار کر دیتی ہیں نا، ورنہ بگڑی ہوئی لڑکی آپ کسی شریف و نفس انسان کے پلے ڈال دیتے ہیں تو تجربہ ہی ہوگا صرف، اور شادی تو نہیں وہ ہوتی. تو بہرحال शादी के मौके पे इस चीज को देखना चाहिए। अगला मसला है मुतल्लिका खातून, यानी जिसको डिवोर्स्ड वुमेन। डिवोर्स्ड वुमेन इद्दत के बाद दूसरा निकाह कर ले और दूसरा शोहर अपनी आजाद मर्जी से इसे तलाक दे दे, तो डिवोर्स्ड वुमेन इद्दत गुजरने के बाद पहले शोहर से निकाह करना चाहे तो कर सकती है। ये तलाक का मौजू है, ये हमने आपको अलग से भी पढ़ाना है इंशाल्लाह। लेकिन यहाँ सिंपल सी बात यह है कि डिवोर्स के बाद जब इद्दत पूरी हो जाए तो लड़की को औरत को शादी से नहीं रोकना चाहिए। हमारे यहाँ बाज दफा सिर्फ थोड़ी देर की शादी होती है और फिर बाद में रिश्ता ही नहीं होता कि अजी ये तलाक लेके आई हुई है, पता नहीं ये कैसी औरत होगी। ऐसा नहीं करना चाहिए। और इसी तरह अगर एक से दो ही तलाके हुई हों तो उसके बाद इद्दत गुजरने के बाद उसी शोहर से दोबारा निकाह भी हो सकता है। ये वो मौजू है जो बहुत कम लोगों को समझ आता है पहले, लेकिन जब कुरान में पढ़ते हैं तो फिर बात समझ आती है। तो बहरहाल निकाह की इसमें गुंजाइश होती है। औरतों की विरासत जबरदस्ती हासिल करना मना है। शोहर की वफात के बाद बेवा को किसी दूसरे मर्द से निकाह करने से रोकना मना है। हमारे यहाँ क्या है? और हम जिन लोगों के पास रहे, जिनके कल्चर में उनसे इतना मुतासिर हुए कि एक औरत शादी के बाद बेवा हुई और चाहे वो जवान है, सारी जिंदगी बेवगी में गुजारती है। बाद दफा एक बच्चा हो जाता है उसके साथ गुजारी, वो ये सोचती नहीं इस बच्चे के सहारे गुजारती हूँ। मैं कहती हूँ इससे बड़ा जुल्म ही नहीं। किस पे? उस बच्चे पे। जो ही उसने बड़ा होना है ना, तो माँ ने फिर उसको सुनाना है मैंने तुझे सारी तेरे लिए मैंने अपनी जिंदगी बर्बाद की। फिर उसके बाद दूसरा वो जुल्म है उस बच्चे की बीवी से। उसने उस बहू को कभी एक्सेप्ट ही नहीं करना कि लो जिसको मैंने पाला पोसा उसके लिए मेरी, अब ये तेरे पास चला गया और मैं नहीं। कभी भी अननेचुरल चीजें नहीं निपटती। ऐसी औरतों को इद्दत गुजरते अगले ही दिन निकाह करना पड़े तो कर लें, कोई हरज की बात नहीं है। इस्लाम ने इस चीज को बहुत आसान किया। देखिए सिंपल सी बात याद रखें कि इस्लाम क्या चाहता है कि कोई अकेला ना रहे। सिंपल, दो लोग हों, शादी नहीं हुई हो जाए, हो गई छूट गई, तलाक हो गई, इद्दत हो या बेवगी हो गई, दोबारा निकाह कर लो। मर्द तो चौथे दिन भी शादी कर सकता है। आप में से कितनों को ये बात पता है? बीवी फौत हुई और 3 दिन गुजरे, चौथे दिन निकाह कर ले। एक आलिम थे तो उन्होंने, उनकी बेटी का इंतकाल हुआ, उनके दोस्त ने ताजियत के लिए जाना था, कहते हैं कि 1-2 दिन ऊपर हो गए तो 3-4-5 दिन गुजर गए तो मैं गया के जाके ताजियत करूं। जब मैं उनके घर गया तो गली में मुझे फीलिंग आई कि यहाँ कोई शादी का माहौल लग रहा है। खैर उनके घर गए, बैठे, पता चला, कहा ये क्या बात है, मैं तो आपकी बेटी की ताजियत करने आया था। कहा हाँ वो कोई नहीं, 3 दिन गुजर गए, लिहाजा इसमें देर नहीं करनी चाहिए। औरत की नापसंदीदा शक्ल सूरत या गुफ्तगु या आदात वगैरह को देखकर फौरन अलहदगी का फैसला करने की बजाय हत्तुल इम्कान, यानी पॉसिबल जितना भी हो, सब्र और तहम्मुल और दरगुजर से काम लेकर ताल्लुक इस दवाज को निभाने की कोशिश करनी चाहिए। क्योंकि ये कोई खेल थोड़ी है, शादी खेल थोड़ी है। इन सारी बातों के लिए जो दलील है वो सूरत निसा की आयत 19:19 है। ऐ लोगों जो ईमान लाए हो, तुम्हारे लिए जायज नहीं कि जबरदस्ती बेवा औरतों के वारिस बन बैठो और इन्हें दूसरा निकाह ना करने दो। इसमें भी साथ साथ समझते जाइए कि दौरे जाहिलियत में ऐसा होता था कि जब किसी औरत का शौहर फौत होता, आप जरा उसकी कैफियत को जहन में लाइए, कितनी ज्यादा वो इनसिक्योर होगी, रोएगी धोएगी। और साथ ही उसमें जुल्म क्या आता था कि खानदान का बाहर का कोई मर्द एक दुपट्टा लेता, जैसे आप कपड़ा लेना, तो उसको यूं फेंकता। जिस मर्द का दुपट्टा या कपड़ा उस औरत के ऊपर पड़ जाता ना, वो मर्द उस सोसाइटी की नजर में उस औरत का वाली मुख्तार बन जाता, चाहे वो मर्द खुद उससे शादी कर ले, चाहे वो उसकी दौलत को रोकने के लिए उसके माल को कैच करे और उसको शादी ना करने दे। और इसको लीगल करते थे। अल्लाह ने कहा औरतें को बिकाऊ माल थोड़ी है, बिल्कुल ऐसा नहीं कर सकते। और बात दूसरा निकाह इसलिए नहीं करने देते थे कि फिर ये दौलत हमारे हाथ से चली जाएगी। ना ही ये जायज है कि इसे इन्हें तंग करके इस मेहर का कुछ हिस्सा उड़ाने की कोशिश करो जो तुम इन्हें दे चुके हो। हाँ अगर वो किसी खुली बेचलनी का मार हो तो फिर ये सजा दे सकते हो। बाज लोग क्या करते थे कि रखना उन्होंने खुद बीवी को नहीं होता था, लेकिन मजबूर करते थे, स्ट्रेस देते थे इस बात का कि ये औरत खुद मजबूर होकर तलाक मांगे। फर्क क्या होगा दोनों में? औरत तलाक मांगेगी तो हक मेहर हमें नहीं देना पड़ेगा, इससे रोका गया। फिर कहा कि इन औरतों के साथ भले तरीके से जिंदगी बसर करो, अगर वो तुम्हें नापसंद हो तो हो सकता है कि एक चीज तुम्हें पसंद ना हो मगर अल्लाह ने इसमें कुछ भलाई रख दी हो। कितना प्यारा इस्लाम। आप देखिए सब्र तहम्मुल दरगुजर, इससे ताल्लुक को निभाना चाहिए। आज का जो स्टाइल है ना, मैं फिर साथ ही इसको लेती हूँ, जो थॉट प्रोसेस चलता है हमारी लाइफ में, एक जुमला बहुत आप सुनेंगे, क्विक सेट, रेडीमेड, मिनटों में तैयार, झटपट, खानों के डब्बों पे भी लिखा होता है और बाकी चीजों में। ये जो झटपट कल्चर है ना, उसमें क्या के झट मंगनी पट बे और तट तलाक, नहीं, मुझे नहीं पसंद आया, मैंने छोड़ दिया ये लड़का। भाई क्या मतलब है, तुमने कोई ड्रेस लिया था जो तुमने पहन के देखा, ट्राई किया, नहीं पसंद आया, छोड़ दिया। नहीं मुझे नहीं ये लड़की पसंद आई। शादी ऐसे नहीं होती। हम कल के टॉपिक में डिटेल से बात करेंगे, लेकिन यहाँ जहन में रखिएगा कि आप शादी खेल नहीं है। आप एक दीवार में एक कील लगाते हैं, फिर उस कील को निकाल लें। कभी भी वो दीवार वैसी नहीं बनती जैसे पहले थी। शादी ना हुई हो और शादी हो के टूटे, इंसान की फितरत, उसकी तबीयत में कील लगते हैं। इसलिए नंबर एक इस्लाम क्या कहता है, शादी करने से पहले आंख खोलो, पूरी सोच समझ से, दीनदारों से, मुत्तकियों से करो, अपने मुतालबे कम रखो, अपनी आंखों को छोट नीचे रख के देखो, हो गई है अब निभा करो, दैट्स इट, कोई तीसरा वे नहीं है। आखिरी सूरत जो रह जाती है कि जिसमें कोई मिसहैप हो गया, कोई ऐसा अनसर्टन वाक्य हो गया, उसको करो। और ये जो कल्चर, आज मर शादी कल नहीं वो नहीं, तो ये पॉलीगैमी की एक शक्ल है। एक मर्द एक वक्त में चार शादियां नहीं करता, लेकिन बार बार शादियां कर लेता है, तो इस्लाम इस पे हमें नहीं रोकता। आगे दूसरी वो बात आती है कि किस तरीके से इस्लाम ने मर्द को तो चार शादियों की इजाजत दी, लेकिन औरत को नहीं दी। अगले अकामत पढ़ लेते हैं। खानदान के नज़म में मर्द सरबरा और औरत मातहत है, मर्द हाकिम और औरत महकूम है। बड़ा बुरा लगता है हमें ये लफ्ज़। औरत मर्द मुता और औरत मुती का दर्जा रखते हैं। हंसी में इसलिए हाकिम पे कि यार रिजालु कवामून अल निसा का तर्जमा जब भी सूरत निसा में लोग ये पढ़ते हैं तो बहुत ही बुरा मनाते हैं कि हाँ हम पे हाकिम है, लेकिन असल इसकी कैफियत जो है वो उसको हम देख लेते हैं कि मर्द को अपर हैंड दिया है। आप सोच लीजिए, इसको ऐसे कर लीजिए कि 100 है ना, आप 100 को करें 50 और 50, तो 50 में से एक निकाल के ना, तो उधर 51 कर दें, इधर 49 कर दें। ये है इस्लाम की बांट। औरत 49 है तो मर्द 51 है, एक दर्जे का फर्क, अलैहिम दर्जा। इसकी आयत अभी हम पढ़ेंगे। मर्द घर का सरबराह होने की हैसियत से अपने अहल वियाल की तमाम जरूरियात मुहैया करने का जिम्मेदार है। वो मर्द जो नकट्टू बन के बैठे रहे, या वो मर्द जो कमाए ना और बीवियों से कहें तुम कमाओ, वो मर्द नहीं है। और औरतें कभी ऐसे मर्दों की इज्जत नहीं करती जो मर्द अपनी जिम्मेदारियां पूरी नहीं करते। ये तो औरत पर एक बहुत बड़ी बेगार है ना कि घर के भी काम करे, फिर बाहर के भी करे, और कमा के लाए और पैसे मर्द ले ले। कितनी मासियों की ये कहानी है, पहले घर घर जाके बर्तन धोती हैं, फिर काम करके पैसे लाती हैं, तो मर्द लेके नशा करते हैं। इसी तरह वेस्टर्न कल्चर में भी आप देखिए कि औरत जो है बाद दफा मर्द से बहुत ज्यादा कमा रही होती है और वो जरूरियात पूरी करती है। ये गैर फितरी बांट है। शोहर की इताअत गुजारी और वफा शुआरी नेक खवातीन की सिफात है। मर्दों की अदम मौजूदगी में इनके हकूक की हिफाजत करना मिसाली बीवियों की सिफत है। सरकश औरतों को राह रास्त पर लाने के लिए पहला इकदाम इन्हें समझाना बुझाना है। दूसरा इकदाम ख्वाबगाहों के अंदर इनके बिस्तर को अलग कर देना है। अगर फिर भी शौहर की बात ना माने तो फिर आखिरी चारेकार के तौर पर हल्की मार मारने की इजाजत है। और औरत शौहर की इताअत गुजार बन जाए तो फिर इस पर किसी किस्म की ज्यादती करना मना है। अब इतने सारे मसले इकट्ठे आए हैं, आयत पीछे एक ही है, इसको हम थोड़ा थोड़ा देखते हैं। नंबर एक, अर्रिजालु कवामून अलन निसा, मर्द औरतों पर कवाम है। लफ्ज कवाम अरबी जुबान में हाकिमी के लिए नहीं आता, बल्कि ये बिल्कुल ऐसे जिसको आप इंग्लिश में कह सकते हैं टेक केयरर, मैनेजर, मुदब्बिर, मुनज्जिम, उसका उसकी हिफाजत करने वाला, यानी स्ट्रांग होता है फिजिकली भी होता है, उसका अपर हैंड है। क्यों? दो रीजन, बिमा फद्दलल्लाहु बादहुम अला बाद, के अल्लाह ने बाज को बाज पर, एक को दूसरे पर फजीलत दी है। इसमें किधर इशारा है, अगर आप इस आयत के ऊपर एरो लगा के लिख लीजिए कि इसमें मर्द की जिस्मानी हेल्थ का तस्कर है। अमूमन मर्द टॉल होते हैं, अमूमन मर्द स्ट्रांग होते हैं, मर्दों के अंदर वजन उठाने की कैफियत ज्यादा होती है। मर्द डरते नहीं, मर्द जज्बाती नहीं होते। घर में चोर आ जाए तो मर्द कांपते नहीं है, चूहा निकल आए तो टेबल पे नहीं चढ़ जाते, उछलते नहीं है, चढ़ते नहीं, गाड़ी कहीं मार दे तो बाद में बीवी को नहीं कहते आओ मुझे यहां से छुड़ाओ। आप फितरतन देखिए कि अल्लाह ने मर्द के अंदर एक किस्म की का शेल्टर रखा हुआ है। अल्लाह की नेमत है, उसने दी है। जैसे आप देखिए इस बिल्डिंग के अंदर पिलर्स है ना, तो उसके ऊपर छत पड़ी हुई है ना, तो पिलर्स, घर के पिलर्स होते हैं वो मर्द होते हैं। इसमें क्या बुरी बात है? अल्लाह ने अगर मर्द को ये ताकत दे दी है तो कोई इसमें माइंड कर सकता है? कोई जरूरत की बात नहीं। आप कोई कहे नहीं जी, लो जी मर्द को तो ये बना दिया, तो आप चूहा मार ले। भाई आपको जो बराबरी चाहिए, इक्वालिटी चाहिए, तो गो हट जाइए, चोर के साथ आप मुकाबला करें, टायर खराब हो गया गाड़ी का जाके बदले। सिर्फ वजह सुनी सुनाई बातें, वही बात, नजरियात, इक्वेलिटी और फ्रीडम। ये फ्रीडम और इक्वेलिटी ने औरत को कहीं का नहीं छोड़ा। मर्द स्ट्रांग है, औरत को खुश होना चाहिए। आपको कहा जाए कि यहाँ ये टेबल बहुत स्ट्रांग है, इसको उठाना है और कुर्सियों को भी उठाने की ताकत नहीं, ऐसा करें कि आप कुर्सियां उठा के उस कमरे में रख दें, इस टेबल के लिए वहां से मर्दों में से बुला लें, बताएं आप खुश होंगे कि नाराज? और आपके नहीं, इक्वेलिटी, हमें टेबल उठाना है, हम इनसे बड़े बन के दिखाएंगे उन्हें कि वो कुर्सियां उठाए हम टेबल उठाएंगे, तो शौक से उठाइए। आज की औरत ने बड़ा होने के लिए, बराबर होने के लिए अपने कंधों पे वो बोझ डाला हुआ है जो वो उठा नहीं पा रही, चीखे नहीं करे, इस वजह से सोसाइटी में सुकून नहीं है। मान जाइए कि बस मुझे चमचा ही फेरना चूल्हे में, खाने में खाने ही पकाना है, मुझे बस हल्के फुल्के काम करने, मुझसे नहीं बड़े काम होते हैं। जब ट्रैफिक में फंसे होते हैं, जब ब्लड प्रेशर हाई हो रहा होता है, और जब ड्राइविंग भी हो रही होती है, और साथ कई स्ट्रेस होते हैं, औरत ने अपने पाँव पे खुद कुल्हाड़ी मारी। इस्लाम ने कहा तुम सिक्योर रहो। अब तस्वर में लाएं जरा कि एक औरत है जिसको हर चीज बनी बनाई मिलती है, घर से निकले मियाँ बीवी शॉपिंग करने के लिए, मियाँ कहता है अच्छा बेगम आप बैठे मैं गाड़ी चलाता हूँ, बीवी बैठी साथ अपना मेकअप ठीक कर रही है, पर्स ठीक कर रही है, और लिस्ट में और चीजें लिख रही है क्या क्या लाना है, और मर्द बेचारा ड्राइव कर रहा है। फिर वहां गाड़ी खड़ी होती है, फिर मर्द कहता है अच्छा जी आप उतरता है, साथ ही डोर खोलता है, बीवी बाहर जाती है, ट्रॉली पकड़ने लगती है, मियाँ कहता है नहीं आप चीजें ले मैं ट्रॉली पकड़ता हूँ, मियाँ उसके पीछे पीछे ट्रॉली लेके फिर रहा है, बीवी एक रानी और मलका की तरह चीजें डाल रही है सारे घूमती है, उसके बाद काउंटर पे लाइन लग गई, मियाँ कहते हैं बेगम आप इधर हैं मैं खड़ा होता हूँ, बेगम जब वो खड़ी क्या बल्कि और चीजें ला रही है जाके कि जो रह गई थी कुछ स्टोर में वो भी ले आऊँ, फिर वो बेचारा लंबी लाइनें लगा के खड़ा होके पे करता है, फिर थैलों में डालता है, वो ये करने चाहती हो कहती नहीं आप रहने दे मैं करता हूँ, वो सारे थैलों में सामान भरता है, फिर वापस जाते हैं, गाड़ी खोलता है, वो कहता है आप बैठे मैं गाड़ी में सामान रखता हूँ, वो ट्रंक खोलता है सारा सामान रखता है, फिर ट्रॉली भी जाके उसकी जगह पे रखता है, गाड़ी चलाता है, बेगम को घर लाता है, वो कहता है आप चले अंदर मैं लेके आता हूँ, रशकारा सी औरत पे। ये एक मुस्लिम औरत है, रानी है, मलका, क्वीन, क्वीन ऑफ द हाउस। आप जरा इसको अपोजिट करें, अपोजिट सोचिए। और वो खाना खाने से पहले औरत कभी नहीं पूछती मियाँ से, कहना टेक दिस क्रैकर प्लीज, जब खाना घर में आ जाता है अब उस मर्द को उसमें से मिलना क्या है, ये उसके नसीब की बात है। हम औरतें सारा दिन खाती हैं और मर्दों को एक खाना देते हैं जॉइंट पर, वो भी कहते हैं बाहर ही ना चले क्योंकि सारा दिन घर का खा खा के मैं थक गई हूँ। कपड़े औरतों की अलमारियां भरी पड़ी, मर्द गरीब के चार स्वेट जोड़े और दो चार फटी भी पैंट है, अगर जीन पहनते हैं तो मजा धोने की भी जरूरत नहीं, हफ्ते में एक दफा क्या, शायद मेरे हाल महीने में धोते हैं। आप सोचें कि इस्लाम ने औरत को क्या दिया। अब ऑपोजिट कर लें इस कहानी को, औरत पहले काम से निकली स्ट्रेस में, थकी हुई भी है सारे दिन की, फिर उसको घर जाके बच्चों का खाना पकाना है, बच्चे स्कूल में भी, और उसको पता है अभी दूध नहीं है, अंडे नहीं है, प्याज नहीं है, फिर वो कहीं गाड़ी निकालते हुए एकदम उसे लग भी गई, खौफ यह है कि अब मियाँ ने पूछना ये गाड़ी कैसे लगी, फिर उसके बाद गई कहीं पाकिस्तानी स्टोर से प्याज पकड़े, मिर्चें पकड़ी और वो घी पकड़ा, क्योंकि इन तीन चीजों से पाकिस्तानी खाना बन जाता है, फिर उसके बाद वो वहां जल्दी जल्दी पे करके आती है, जी मैंने उधर से भी दूध लेना है बटर लेना है, उतने देर में पता चला बच्चे के स्कूल से फोन आ रहा है अगर आप ना आई तो ये होगा, अब वो स्ट्रेस में मारी भी पहले बच्चे के स्कूल गई, वहां जाके सॉरी सॉरी किया, फिर उसको घर में लाई और खौफ यह कि मियाँ के आने का टाइम है, घर आई वो सारी ग्रोसरी पड़ी है, कोई गर्म हो रहा है कोई ठंडा हो रहा है, कुछ चूल्हे पे खाना रखा, बताइए कौन सी औरत अच्छी, इससे ज्यादा तो मेरा हाल मुझे बोलना ही नहीं चाहिए। अब बताइए कैसी आजादी है, आप क्या लेना चाहते हैं, आप घर की नहीं मलका बनना चाहते हैं। मैं कहती हूँ जिस चीज के लिए आज का कल्चर लड़कियों को शुरू से चलाता है ना, छोटे से लेके बड़े होने तक, वो सब कुछ आपको अल्लाह के दीन में ऐसे ही मिल जाएगा। आप कैरियर बिल्ड करना चाहते हैं ना, आपका कैरियर जो अल्लाह बनाया वो वैसे नहीं बन सकता। आप कहते हैं नहीं वो पहले पढ़ रहे थे अब जॉब भी साथ करें, क्यों, क्योंकि मैंने मजीद पढ़ने के लिए लोन लेना है या पैसे जमा करने, जो अल्लाह ने पहले बाप फिर शौहर फिर भाई, खुदा ना खास्ता अगर फौत हो जाए मियाँ तो फिर भाई वापस ले लेते हैं, फिर बाद में बेटे, चार में खड़े होते हैं। आप अपने आप को लाइट माइंडेड रहिए, आप सुर्खी बॉर्डर लगाएं, कपड़े पहने, घर साफ कर दें, खाना पकाएं, मर्द आपसे खुश है, और यकीन करें कल की दादी अम्मा से दादा अबू ज्यादा खुश थे, हालांकि दादी अम्मा एक 100 करोन भी नहीं कमा के लाती थी, आज की खातून 20,000 भी कमा लाएगी, मर्द फिर भी कहता है कि तूने किया कर क्या रही है, और फिर सारी बातों के बाद मर्द को खुश भी करना है, और कल फिर दोनों ने साथ ही निकलना है। हो सकता है कि मर्द सुबह निकले और वो सिर्फ अपनी तैयारी कर ले तो बड़ी बात है, आप जाएं आप बाकी बाकी काम छोड़े, और औरत सारा कुछ कर करा के आए और फिर बाद में घर की भी करे, फिर बच्चे भी औरत पैदा करे, पीरियड्स हैं तो उसके पेन औरत को है, मीनोपॉज है तो उसकी तकलीफें औरत को है, और रिजाल कवामून अला निसा। दूसरी रीजन मर्द की बड़ाई की क्या है, पहली हमने बताई फिजिकल उसकी स्ट्रेंथ, दूसरी क्या, अभिमान फकु मिन अमवालिहिम, कि शोहर अपने बीवी पर माल खर्च करते हैं। देखिए ये अल्लाह ताला ने वो नुक्ता दिया है जिसको आज हम नहीं समझे, जब मर्द कमा के लाता है औरत उससे डरती है, फितरी बात है, ऊपर का हाथ ऊपर होता है नीचे का नीचे होता है, हम जिससे लेते हैं हम उससे दबते हैं, अरबी का एक मुहावरा भी है इस बारे में कि एहसान जो होता है वो तमन्नुल लिसान अलमन्नुर तम, यानी एहसान तमन्नुल लिसान के एहसान जुबान को काट देता है, जिससे हम दबते हैं उसके आगे करते हैं। जब मर्द कमाते हैं तो ऑफकोर्स बीवी को उसके साथ दबना पड़ता है। दबने से मुराद कोई ये नहीं दबना, यानी आजी मोहब्बत, क्योंकि उससे जैसे बच्चा जब तक उसको माँ से लेना होता है, माँ बाप से वो डिपेंडेंट होता है, वो मस्कीन बने, जो भी है वो दबा हुआ। जिस दिन बच्चे ने आपको एक दुखी कहानी सुनाई, ये सब करे और फिर मियाँ से के बैठ जाओ मैं तुम्हारा मुजाजी खुदा हूँ, तो उसे कहना बैठे मुझे नहीं चाहिए, तो मुझे हकीकी खुदा बहुत है। माल मर्द कमा के ला देगा ना, तो औरत उसकी इज्जत भी करेगी, उसका इस्तेमाल भी करेंगी। और जो मर्द किसी मजबूरी में, हालात में, परेशानियों में आकर अगर ये कुछ नहीं कर पाते, ला मुहाला, उनके लिए कम है। अब एक औरत कमाती है, पहले वो कमाती है, फिर वो एक खास हालात तक पहुंचती है, फिर उसके बाद क्या होता है कि जी उसकी शादी जाके कर दी जाती है, फिर उसके बाद वो वापस आती है, फिर वो कमा के एक खास टैक्स शो करती है। कल मैं किसी की बातें सुन रही थी इंट्रो सेशन के दौरान, ही बातें लोग करते होते हैं अपने दुख सुख, तो मेरे भी कान में पड़ते हैं। एक ने कहा कि भाई आपको क्या हुआ, आप दिखती नहीं, कहने लगी मैंने वीकेंड भी शुरू कर दी है जॉब। क्यों? कहती मैंने अपने शोहर को बुलाना है और वो कह रहे हैं कि 2,40,000 साल का नहीं कमाओगी तो तुम्हें वीजा नहीं मिलेगा। अब वो औरत हफ्ते में 5 दिन कमाती थी, अब 2 दिन और कमा रही है, और वो कह अपनी सारी रूटीन सुना रही थी। तो मैं कह रही थी कि ये खुद क्यों नहीं चली जाती पाकिस्तान, इतनी बेगार, और फिर 2,40,000 कमा के फिर शोहर का वीजा पास होगा, फिर खैर से शोहर इधर आएंगे, फिर औरत अपना घर लेगी। सबको कहानियां मेरे से ज्यादा पता है, गैर फित्री। आप गाड़ी साइकिल पे यूं बैठने के बजाय यूं बैठे और गाड़ी आगे चलाएं, गाड़ी के ऊपर ही बैठे ड्राइविंग सीट पे और मुंह उधर की बजाय बैक पे करें, ठुकेगी गाड़ी। ये पुरसकून जिंदगी से हटने का राज है कि जब हम मुख्तलिफ काम करने लगते हैं, फितरत की बांट है वही है मर्द के हाथ में। ये मर्द जब ये करते हैं तो फसालेहातु कानितातुन हाफिजातु लिलगैब, फिर औरतें हकीकत में ये काम करती हैं। बस जो साले औरतें हैं, जो इताअतशियार होती हैं, जो मर्दों की गैर मौजूदगी में बाहिफाजत इलाही मर्दों के हकूक की हिफाजत करती हैं, ये फिर करेंगी, औरत करेगी, मर्द अपनी जिम्मेदारियां अदा करेगा, औरत करेगी। भाई क्या मुश्किल है, फिर तो औरत घर भी साफ करेगी, खाना भी पकाएगी, वो रोज अपने काम करेगी अच्छे, क्योंकि मेरा मर्द जो है वो कितने घंटे के बाद आ रहा है। और अगर औरत को आप एक नीम मर्द बना दें तो फिर औरत सालेहा काने तक रहे, ये वाकई उसका एहसान है मर्द के ऊपर, वरना ऐसा नहीं होता। लेकिन अब क्या हुआ, औरत बिगड़ गई, सब कुछ ठीक था, मर्द अच्छा था, कवाम भी था, अनफकू मिन अम्वालिहिम भी था, जिस्मानी सपोर्ट भी करता है, लेकिन कुछ औरतों का मिजाज ही बिगड़ा होता है। अब क्या करो, इसके आगे आप लिख सकते हैं कि बिगड़ी हुई औरत को कैसे संभालो, तो फरमाया वल्लाती तखाफून नशूज़हुन्ना। तफसीर कुरान की आयत देख के तो मुझे ऐसे लगा मैं अपनी जगह पे आ गई हूँ। मुझे सबसे ज्यादा मजा कुरान की तफसीर में आता है कि किस तरीके से कुरान की आयतें बोलती हैं कि औरत बड़ी बिगड़ी हुई है, तुम डरते हो मर्दों अपनी औरतों के उठने से। नशूज का जो लफ्ज है ना, ये नशा से है, चढ़ान उठान, कुछ औरतों के मिजाज में ही उठान होती है। क्या नंबर एक हम आला है, हम अफजल है, हम ज्यादा पढ़े लिखे हैं। जिस औरत को ये एहसास हो जाए ना कि मैं अपने मर्द से अफजल हूँ, पढ़ी लिखी ज्यादा हूँ, या शक्लो सूरत अच्छी है, या मैं अमेरिका में रहती हूँ मर्द गाँव में रहता है, तो समझिए कि उसमें नशूज जरूर आएगा। जहां रहें वहीं की शादियां अच्छी होती हैं। आप बहुत अच्छे होंगे अगर आप एक बड़ा टायर लगा दें और एक छोटा लगा दें और गाड़ी बैलेंस चल रही है। ये उन औरतों की कुर्बानी के बेस पे चलती है, फितरत का असूल ये नहीं है। औरतों में अगर किसी किस्म की सरकशी आ जाए तो क्या करो, वेस्ट क्या कहता है, कोर्ट में जाके कह दो भाई मुझे नहीं रखनी, आई डोंट लाइक हर। यही है ना, एक जुमला क्या था अगर आप आयत पे देखें, वल्लाती तखाफूना नशूज़हुन्ना फतल्लिकूहुन्ना, बात खत्म। कि भाई जो औरतें सरकश हो जाती है ना, जाओ उसको तलाक दे दो, इस्लाम तलाक नहीं चाहता। पहला मरहला फाइजू होना, वाज करो, दिल में उतरने की बात करो, नरम बात करो, बेगम ऐसा नहीं करते, बेगम ऐसे नहीं करते, कदर करो, उसको वाज करो, दिल में उतरो, दिल गुदास बातें करो, अच्छी होगी तो समझ जाएगी। सरकशी तकबर, वो बाप के घर के नखरे सारे खत्म हो चुके होंगे, मान जाएगी। अब नहीं हुई तो सेकंड फेज वाहजुरू हुन्ना फिल मदाजी, अब घर में रहते हुए बिस्तर से जरा अलग कर दो। औरत की फितरत में है कि जब मर्द उससे जिस्मानी तौर पे अलग होता है ना, तो उसको ऐसे लगता है जितना मर्जी वो इस मामले में नखरा करें, लेकिन मर्द अगर बीवी को उसका जिस्मानी हक नहीं देता या बिस्तर उससे अलग करता है, तो औरत की अदा पे चोट पड़ती है। इस शौक से हो सकता है वो औरत होश में आ जाए कि मैं क्यों अकड़ रही हूं, मैं इतनी नहीं हूं, ये मेरे बगैर रह सकता है। लेकिन इसमें बुखारी की एक रिवायत में आता है कि मर्द घर से नहीं निकलेगा ना निकालेगा, एक घर में रहते हुए बस बिस्तर अलग कर लो, कुछ नहीं ये भी करके देखो। ये सब क्या हो रहा है, घर बचाने के मरहले हैं, घर तोड़ना नहीं है, घर तोड़ने के लिए नहीं बनते। एक दफा टूट के बनता है, क्रैक आ जाता है, कप की प्लेट टूटे ना तो उसमें आप जोड़ भी लेते हैं ना तो मेहमानों को नहीं देते। औरत के अपने अंदर एक गिल्ट आने लगता है, इल्ला ये कि कोई हादसा हो जाए तो और बात है। अब इस स्टेप के बाद भी नहीं समझी तो वह दरीबू होना, कौन सी मार है ये जो वेस्ट वाले मार रहे हैं मुसलमान मर्दों के नाम पे लगा के औरतों को? नहीं, छड़ी से, आपने कहा टूथपिक, सॉरी ये जो मिसवाक होता है, एक मिसवाक से इस तरह से दर्द लगाओ। दूसरी उसकी शर्त है कि मुंह पे नहीं मारो। तीसरी बात है हड्डी ना उसकी तोड़ो। और अगली बात है कि अल्लाह के नबी ने सारी जिंदगी किसी औरत को हाथ नहीं लगाया। आज कितना इस मौजू को छोड़ा गया, अगर वक्त होता तो आपको प्रेजेंटेशन दिखाते, जो आप खुद देख लें जाके, बहुत सारे आपको मिल जाएंगे कि जी मुसलमान तो मर्द, इस्लाम तो कर, औरतों को मारो। आपको तो एक ऐसा तर्जमा कि जहां ये लफ्ज आता है ना वदरिबू होना, इसका तर्जमा उन्होंने क्या किया, वक्त लू होना, मार ही दो इनको। ये जो मार होती है ना टू बीट, इसको टू किल के मानों में लिखा हुआ है। और कहते हैं देखो ये कैसा इस्लाम है, हमसे ज्यादा हमारा कुरान जो है वो दूसरे पढ़ रहे हैं। और ये मार कौन सी है, होश में आया औरत तेरा घर टूट रहा है, जैसे मार हो जाता है तो आप इसको बिजली का शॉक देते हैं ना, ये शॉकनिंग मार है। चप्पल जैसे बच्चे को हल्की सी लगाते हैं, होश करो छोड़ दूंगा तुमको, बस इसी से होश आएगी। फिर ना तो आना को फिर बात मान जाए, होश अब ना उनके ऊपर गाड़ी गलोच करो बल्कि उनको फिर रहने दो। मुराजे के इन सारे मरहलों के बाद औरत अगर बीवी बन जाती है, वापस घर में रहती है, तो फिर मर्द को बिल्कुल इसकी इजाजत नहीं कि उसको ताने दे, अच्छा अब सीधी हुई है ना, इस तरह के गंदे जुमले ना बोले। इन्नल्लाह काना अलियन कबीरा, अल्लाह तुम पे भी बड़ा है, बुलंद है। अगर तुम इस औरत के सर पे मजाजी खुदा बनाए बने बैठे हो, तो मैं तुम्हारे सर पे हकीकी खुदा हूँ कि तुम अल्लाह ताला को यानी अपनी औरतों पे जुल्म नहीं करोगे। एक मुस्तशरिक हैं, कहते हैं कि अगर मुझे यकीन ना होता कि ये कुरान मोहम्मद ने लिखा है, नोट कीजिएगा कि उनका ये यकीन भी गलत है क्योंकि कुरान मोहम्मद का नहीं सल्लल्लाहु अलैहि वसल्लम बल्कि बल हुआ कलामुल्लाह। तो कहते हैं अगर ना लिखा होता इन्होंने तो मैं यकीन से कह सकता था कि इस कुरान की मुसन्निफ एक औरत है, क्योंकि इसमें इतने औरतों के हकूक हैं और हम विमेन राइट्स हमें पता ही नहीं, हम दूसरों से मांगते हैं। तो बहरहाल बात का खुलासा ये है कि अल्लाह ताला ने औरत और मर्द की हदें बता दी। फिर अगली बात है दिली मोहब्बत और रगबत के एतबार से तमाम बीवियों के दरमियान अदल कायम करना मर्द के बस की बात नहीं, अलबत्ता नान नफका और दीगर हकूक के मामले में तमाम बीवियों के दरमियान अदल कायम करना जरूरी है। इसकी दलील है सूरत निसाही की आयत 129, बीवियों के दरमियान पूरा पूरा अदल करना मोहब्बत के एतबार से तुम्हारे बस में नहीं, तुम चाहो भी तो इस पर कादिर नहीं हो सकते, लिहाजा कानून इलाही का तकाजा पूरा करने के लिए ये काफी है कि एक बीवी की तरफ इस तरह न झुक जाओ कि दूसरी को दरमियान में लटकता हुआ छोड़ दो, और ना कि वो शोहर वाली हो ना मुतल्लिका। अगर तुम अपना तर्ज अमल दुरुस्त रखो और अल्लाह से डरते रहो तो अल्लाह ताला दरगुजर करने वाला और रहम फरमाने वाला है। यहाँ बात तो है दो बीवियों के बीच में ये अदल की, लेकिन दुख की बात है कि कुछ मर्द एक बीवी के साथ भी इंसाफ नहीं करते। आप भी जानते होंगे, मैं भी जानती हूँ, ऐसी सिस्टर्स हमारी सोसाइटी में मौजूद हैं, बेजाहर बीवी हैं लेकिन हकीकत में बेवा हैं। बेवा भी ऐसी नहीं कि किसी को उन पर रहम आ जाए और उनकी को दोबारा शादी कर दे, लेकिन 4 साल, 5 साल, 6 साल, 8-7 साल हो गए हैं मर्दों ने उनसे बात नहीं की। लोग कहते हैं ये मिसेस फुलां, लेकिन वो रो के सोती हैं, जुल्म की हद है। अल्लाह कहता है कि ऐसा ना करो, तुम उनको कल मुअल्लका का लफ्ज अगर आप देखेंगे ना फतजरूहा कल मुअल्लका का, उनको लटकता हुआ ना छोड़ो। लटकने से मुराद ये है कि हैंगिंग, बीच में ना कोई उनको बीवी, यानी जाहिर है कि अगर आजाद होती है औरत तो कई उसके जोड़ के मर्द मिल जाते हैं, भाई इधर शादी कर देते हैं दोबारा इधर करते हैं, लेकिन जो औरत हो बीवी और बेवा की तरह रहे तो ये इस्लाम इसकी इजाजत नहीं देता। अल्लाह ताला ने कहा कि ऐसा ना करो। और दो बीवियों का सूरत हो तो आपने फरमाया कि एक औरत की तरफ बहुत झुके, हमारे कल्चर में दूसरी शादी गली क्यों है? इसकी वजह साफ है कि दूसरी आती है तो पहली से बात ही नहीं लोग करते, और इसलिए हमारे यहाँ दूसरी शादी को बुरा समझते हैं कि जब दूसरी बीवी आ गई तो पता नहीं हमारे हक पे और क्या डाका डालेगी। और खास तौर पे आप देखिए कि जब लोग एक बीवी के होते हुए कई औरतों से गंदे ताल्लुक रखते हैं ना, तो लोग इतना माइंड नहीं करते, और जिस दिन वो शादी कर ले दूसरी जगह तो बड़ी बुढ़िया भी कहती हैं अब तो तुम तलाक ले लो, उसने तो शादी कर ली है दूसरी, ये भी जुल्म है। तो बहरहाल ये मौजूद जो है ये इस किस्म के हैं कि जिसके ऊपर बात करते रहेंगे आगे भी, लेकिन अल्लाह ताला ने अब देखिए कि कितने औरतों को उनके हकूक दिए हैं। यहाँ पे हमारे आज के सेशन का वक्त पूरा होता है, हमारा वैसे आज का गोल ये चैप्टर पूरा करना था लेकिन चूंकि आज पहला दिन था और उसमें हुआ, लेकिन इंशाल्लाह हम इसको ले लेंगे आगे जाके, और अल्लाह ताला से दुआ भी करते हैं कि हमारे वक्त में बरकत दे रहे। सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अन ला इलाहा इल्ला अंत अस्तगफिरुक व अतूब इलैक, रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम।